आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
हृदय भरी छ चोटहरू, कहाँ जानु कसलाई भनु, यीशु बिना कतिरुवाई कति धोखा दिए, निर्दोष शिशुलाई दोषी बनाए। कतिरुवाई कति धोखा दिए, निर्दोष शिशुलाई दोषी बनाए। दोष मेरै नै थियो तर प्रभुले चुपचाप सबै सही दिए। दोष मेरै नै थियो तर प्रभुले चुपचाप सबै सही दिए। हृदय भरि छ चोटहरू, कहाँ जानु कसलाई भनु, यीशु बिना निर्दोष बलिदान वेदीमा चढ्नुभयो, अनि मेरा सबै पापहरू धुनुभयो। निर्दोष बलिदान वेदीमा चढ्नुभयो, अनि मेरा सबै पापहरू धुनुभयो। नयाँ जीवन दिएर मेरा घाउहरू उनको हातले सुइदिनु हो। नयाँ जीवन दिएर मेरा घाउहरू उनको हातले सुइदिनु हो। हृदय भरि छ चोटहरू, कहाँ जानु कसलाई भनु, यीशु बिना।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा हामी आज दोस्रो राजा त्यस अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले योशिया राजाको राज्य शासन आरम्भको देखेका थियौं। तिनी परमेश्वरमा भय राख्ने असल राजा थिए। तिनी आफ्नो पुर्खा दाउदकै सबै चालमा सकेसम्म हिँडे। उसका शासन अवधिमा आत्मिक जागृति त्यस राष्ट्रमा आएथ्यो। उसले परमेश्वरको मन्दिरको पुनमर्मत गर्न आज्ञा गरे, जुन लामो समयदेखि बन्द र बेकार अवस्थामा रहेको थियो। र अर्को कुरा हामी के देख्छौं भने, परमेश्वरको मन्दिर मर्मतको क्रममा परमेश्वरको व्यवस्था त्यस मन्दिरभित्र पुरिएर रहेको प्रधान पुजारी हिल्कियाले भेटाए र त्यो परमेश्वरको व्यवस्था वा बाइबल राजालाई पढेर सुनाइदियो। जब त्यो परमेश्वरको वचन व्यवस्था राजाले सुने, तब हामी देख्छौ राजाले आफ्नो कपड़ा च्याते, जुन पश्चातापको एक अभिव्यक्त हो। यसरी हामी देख्छौ कि परमेश्वरको वचन सुनाईले तिनीहरूको पापको पत्ता लगायो र यसले सत्य पश्चातापमा ल्यायो। आज हामी अध्याय 23 देख्छौ योशिया राजाले ल्याएका अन्य सुधार कार्यहरू। दोस्रो राजा 23:1-2 पदमा भनिएको छ, त्यसपछि राजाले यहुदा र यरूशलेमका सबै धर्मगुरूहरूलाई बोलाइ पठाए। यहुदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारीहरू र अगमवक्ताहरू, साना ठूला सबै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए। परमप्रभुको मन्दिरभित्र फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढे। तीन पदमा, तब खम्बाको छेउमा उभिएर राजाले परमप्रभुको सामुन्ने करारलाई पुनर्स्थापन गरे। परमप्रभुलाई पछ्याउन र उहाँका आज्ञाहरू, विधिहरू र ओर्दीहरू आफ्नो सारा हृदयले र प्राणले पालन गर्न र यस पुस्तकमा लेखेका करारका वचनहरू पूरा गर्नलाई परमप्रभुका यी कुराहरू तिनले अनुमोदन गरे। त्यसपछि सबै मानिसहरूले त्यस करार अनुसार हिँड्न आफूलाई धितो राखे। मित्र, त्यहाँका मानिसहरूले भने कि तिनीहरू खालि परमेश्वरको वचन मात्र पढ्ने छैनन्, तिनीहरू यस वचन अनुसार हिँड्नेछन् र त्यस्तो प्रकारको जीवन यापन गर्नेछन् जस्तो कि यस परमेश्वरको व्यवस्थामा आज्ञा गरिएको छ। मित्र, हाम्रा धेरै मण्डलीहरूमा जागृति पाउने सक्नेछौ वा जागृति पाउन सक्नेछौ, तर त्यहाँ पापको दोष सिद्धि वा कायल हुनै पर्छ, जुन केवल परमेश्वरको वचनले मात्र ल्याउन सक्छ। जब बाइबलले हृदयहरूमा दोष सिद्धि वा कायलता ल्याउँदछ, पश्चाताप आउनै पर्छ। पश्चातापको अर्थ हो हरेक कुरालाई ठिकठाक गर्नु, सोध्याउनु जुन गलत थियो। पश्चाताापको अर्थ हो फर्केर अर्को दिशातिर लाग्नु। यदि तपाईँ गलत बाटोतिर गइरहनु भएको छ भने तपाईँ फर्केर अर्को सही बाटोतिर जानु। मैले एकजना प्रचारकको बारेमा सुनेको थिएँ जसले दक्षिणी भारतमा एक सभा राखेथे। उसले एक हप्तासम्म प्रचार गरे र एकजना पनि परमेश्वरतिर आफ्नो कदम अगाडि बढाएनन् वा परमेश्वरतिर फर्कने निर्णय बनाएनन्। एक रातको कुरा हो, त्यस मण्डलीको मुख्य डिकन पश्चातापको आँसुसहित अघि आए। त्यस कुराले सभालाई पूर्ण रूपले खुला गर्यो, किनभने तिनी एक व्यक्ति थिए जो त्यस मण्डलीमा जागृतिको बाटोमा उभिरहेका थिए। उसले त्यस व्यक्तिसँग माफ मागे जसलाई तिनले चोट पुर्याएका थिए, र जब त्यो पूरा रातभरि उसले प्रार्थना गरे, परमेश्वरले केही अर्को कुरामा उसलाई कायल वा दोष सिद्धि गरिदिनुभयो। तब तिनी त्यस व्यक्ति कहाँ गए र ढोका ढकढक्याए जसलाई उसले चोट पुर्याएका थिए र भने, म यहाँ क्षमा माग्न आएको हुँ, कृपया मलाई क्षमा दियो। अनि त्यस दिक्कतको त्यस किसिमको प्रक्रिया पूरा रातभरि भएथ्यो। यो कुराको कल्पना गर्नुहोस्। त्यस रातको मध्यरातमा मानिसहरू आफ्नो ओछ्यानबाट उठेर अर्को मानिस कहाँ गएर आपसमा क्षमा मागे। बिहानसम्म त्यस शहरमा जागृतिले स्थान लिइरहेको थियो, किनभने एकजना व्यक्तिले प्रस्ताव गरे अनि त्यसको रहर पूरैलाई छोयो। अहिले योशिया राजा भएकोले गर्दा तिनीसँग महान प्रभाव छ। उसले आत्मिक जागृतिको निरन्तर नेतृत्व गर्न गइरहेका छन्, जुन साहसिक कदम थियो। चार पदमा भनिएको छ, राजाले प्रधान पुजारी हिल्किया, तिनका पछिका दर्जा मुनिका पुजारीहरू र ढोकीहरूलाई परमप्रभुको मन्दिरबाट बाल देवता र असेरा देवी र आकाशका तारामण्डलका निम्ति बनाएका सबै थोक हटाउनलाई हुकुम गरे। तिनले ती सबै यरूसलेमको बाहिर किद्रोन खोल्साको मैदानमा जलाइदिए र खरानी चाहिँ बेथेलमा लगे। मित्र, यसरी हामी देख्छौ कि त्यस मुलुकमा भएका तमाम झुट्टा देवहरूको प्रतिमाहरू यरूसलेमबाट बाहिर किद्रोन खोल्सामा लगेर जलाइए र त्यो गर्न राजाले आज्ञा गरे। त्यसपछि योशियाले अनैतिकता पनि हटाइदिए। सात पदमा भनिएको छ, तिनले पुरूष वेश्याहरूका बस्ने घरहरू भत्काइदिए जो परमप्रभुका मन्दिरभित्र थिए र जहाँ स्त्रीहरूले असेराको निम्ति बुन्ने गर्थे। आज विशेष गरेर पश्चिमी मुलुकहरूमा चर्चहरूले मण्डलीहरूले पुरूष गामीपनलाई गर्न दिने वा अनुमति दिन योग्य आचरण वा चालचलनको रूपमा विचार गरिरहेका छन्। परमेश्वरले रोमी एक अध्याय 26 र 27 पदमा भन्नुहुन्छ कि यो अस्वाभाविक अप्राकृतिक क्रियाहरूको कारण उहाँले मानिसहरूलाई त्याग्नु भयो। अनि मित्र, परमेश्वरले कुनै पनि राष्ट्रलाई छोड्नुहुने छैन। यस किसिमका घिनलाग्दो अस्वाभाविक अप्राकृतिक यौन क्रिया वा काम वासनामा निरन्तर लागिरहन्छन् र यस्ता कामहरूलाई सही आचरणको रूपमा मान्यता दिन्छन्। योशियासँग ती पुरूष गामीहरूलाई निन्दा गर्ने साहस थियो। उसले तिनीहरूको क्रियाहरूको मात्र निन्दा र भर्त्सना गरेनन्। उसले तिनीहरूलाई त्यस राज्यबाट बाहिर निकालिदिए। अस्वाभाविक अप्राकृतिक यौन क्रिया गलत काम हो, यद्यपि धेरै पश्चिमी मण्डलीहरूले यसको आज मान्यता दिन्छन्। त्यहाँ केही पश्चिमेली मण्डलीका मित्रहरू छन् जसले भन्दछन् कि मलाई लाग्दैन कि यो अनुचित क्रिया हो, यो पूर्ण रूपमा सही कुरा छ। मित्र, तिनीहरूको विचारमा यो उचित क्रिया होला, तर परमेश्वरको वचनले स्पष्ट बताउँछ कि उहाँ यस किसिमको अस्वाभाविक अप्राकृतिक क्रियामाथि निन्दा र क्रोध गर्नुहुन्छ र दण्ड दिनुहुन्छ। यो भूतकालमा भएथ्यो र उहाँ बदलिनु भएको छैन। हामी बदलिएका छौं, तर परमेश्वर बदलिनु भएको छैन र बदलिनुहुन्न। योशिया वीर साहसी व्यक्ति थिए र उसले ती पुरूष गामीहरूलाई मुलुकबाट निकालिदिए, धपाइदिए। अनि योशियाले मानव बलिदानको प्रथा अभ्यासलाई पनि रोके। मानिसहरूले त्यसबेला आफ्ना बच्चाहरूलाई मलेखलाई बलिदान चढाउँदथे। दश पदमा भनिएको छ, मलेखको निम्ति कसैले पनि आफ्ना छोरा वा छोरीलाई होम गर्न प्रयोग नगरोस् भनी बेन हिनोमको भेषीमा भएको तोपेतलाई तिनले अपवित्र तुल्याई दिए। योशियाले प्रतिमाहरू, वेदीहरू, थानहरू, यहुदाका राजाहरूले सूर्यको सम्मानको निम्ति बसालेका घोडाका मूर्तिहरू नाश गरे, जुन सिंहासनमा आउन भन्दा पहिले त्यस मुलुकमा आएथ्यो। उसले पूरा दक्षिणी राज्य यहुदा भरिका ती मूर्तिहरू, वेदीहरू र थानहरू त भत्काए भत्काए, तर तिनी उत्तरी राज्य इसरायलको बेतेलसम्म गए र त्यहाँ यरोबामले बनाएका बेतेलका वेदी र थानहरू पनि चकनाचुर गरिदिए। दोस्रो इतिहास 34:33 पदमा भनिएको छ, इसरायलमा बस्ने हरेकले परमप्रभु तिनका परमेश्वरको सेवा गरोस् भनी योशियाले इसरायलीहरूका इलाकाहरूबाट सबै घृणित कुराहरूलाई हटाइदिए। तिनी बाचुन्जेल परमप्रभु तिनीहरूका पुर्खाहरूको परमेश्वरको भक्ति गर्नदेखि तिनीहरू तर्केनन्। यो कुरा चाखलाग्दो छ कि त्यस उत्तरी राज्य इसरायलको बेतेलमा तिनी त्यस अगमवक्ताको चिहान भएनेर आए जसले पहिलो राजा 13:2 पद अनुसार अगमबाडी गरेथे कि तिनले यही नै काम गर्नेछन्। 16:18 पदमा भनिएको छ, त्यसपछि योशियाले यताउता हेरे र जब तिनले डाँडाको छेउमा भएका चिहानहरू देखे, तब तिनले ती चिहानहरूबाट हड्डी निकाल्न लाए र त्यो वेदी अपवित्र तुल्याउनलाई तिनी हड्डीहरू त्यही जलाइदिए। ती कुराको अगमबाडी गरेका परमेश्वरको जनद्वारा बोलेको परमप्रभुको वचन बमोजिम तिनले यही काम गरे। राजाले सोधे, मैले देखेको त्यो स्मारक चाहिँ के को हो त? त्यस शहरका मानिसहरूले भने, त्यो त ती परमेश्वरको जनको चिहानको चिन्ह हो जसले यहुदाबाट आएर बेथेलका वेदीको विरूद्धमा तपाईँले गर्नुभएका सबै कामको अगमबाडी गरेका थिए। तिनले भने, त्यसो भए त्यसलाई चाहिँ छोडिदेऊ, तिमीहरू कसैले पनि तिनका हड्डीलाई नचलाऊ। यसैले तिनीहरूले तिनका र सामरियाबाट आएका अगमवक्ताका हड्डीलाई त्यसै छोडिदिए। त्यसपछि अहिले योशिया महान सकारात्मक चाल चल्छन्। उसले निरन्तर चाडको पुनस्थापन गर्दछन्। 21-23 पदमा भनिएको छ, राजाले सबै मानिसहरूलाई यो हुकुम गरे, परमप्रभु आफ्ना परमेश्वरको निस्तार चाड करारको यस पुस्तकमा लेखे जय मनाऊ। इसरायलहरूलाई अगुवाई गर्ने न्यायकर्ताहरूका दिनहरूदेखि र इसरायलका राजाहरू र यहुदाका राजाहरूको समयदेखि यसो यस्तो निस्तार चाड कहिले मनाइएको थिएन। तर योशिया राजाको 18 वर्षमा यरूशलेममा परमप्रभुको निम्ति यो निस्तार चाड मनाइयो। मित्र, निस्तार चाड मनाउने कुरा महान कुरा हो। यो स्पष्ट छ कि धेरै लामो समयदेखि निस्तार चाड मनाइएको थिएन त्यहाँ, अनि हामी देख्दछौ कि तिनीहरूले यसको उपेक्षा गरिरहेका थिए, यसको व्यवस्था गरेका थिए। यसको अर्थ के हो? निस्तार चाडले ख्रिष्टको बताउँछ। मानिसहरूले उहाँको बारेमा पूर्ण रूपमा भुलिसकेका थिए। पाउल भन्छन् 1 कुरन्थी 5:7 पदमा, हाम्रो निस्तार चाडको बलिदान भइसकेको छ जो ख्रिष्ट हुनुहुन्छ। आज हामी ख्रिष्ट बेगरको धर्म राख्न कोशिश गरिरहेका छौं। ख्रिष्टको ईश्वरत्वको बाइबल स्कूलहरूमा फुलपीठहरूमा मजाक गरिन्दछ। ख्रिष्टको मृत्युको महत्व इन्कार गरिएको छ, लत्याइएको छ, जुन निराशको कुरा हो। मित्र, योशिया राजाको शासन अवधि अति नै अन्धकार र खराब अवधि थियो, तर त्यस बेलामा जागृति आएथ्यो। अगाडि हामी देख्छौ योशियाको मृत्यु। मित्र, महान आत्मिक जागृति यहुदा राज्यको करिब करिब अन्ततिर यहुदाको राज्यमा आएथ्यो। चाँडै नै उसका मानिसहरू कैदमा वा बन्धुवामा जानेछन्। परमेश्वर महान सामर्थ्य तरिकामा यस तथ्यको प्रकट गर्न चाल चल्नुभयो कि उहाँले जागृति अति नै कठिन अन्धकारका दिनहरूमा पनि पठाउन सक्नुहुन्छ। अहिले त्यस महान आत्मिक जागृतिको कुन कुराले अन्त्य गर्यो? 29 पदमा भनिएको छ, जब योशिया राजा नै थिए तब मिश्र देशका राजा फारो नेकोले असुरको राजालाई सहायता गर्न युफ्रेटिस नदीतिर उक्ले। योशिया राजा उनीसित लड़ाई गर्न अघि बढ़े, तर नेकोले तिनको सामना गरेर तिनलाई मगिदोमा मारे। मित्र, योशिया घरमै बस्नुपर्ने थियो। उसले त्यस बेला यस मामलामा हात नलगाउनु पर्ने थियो। यो उसको लड़ाई थिएन, तर तिनी लड़ाई गर्न गए। तब त्यहाँ के भयो त? उसलाई मगिदोमा मारे। अमित्र, मगिदो महान इस्रडान लोनको बेसीमा पर्दछ, अनि यो स्थानमा आखिरी दिनहरूमा आर्मगदोनको युद्ध हुनेछ। योशिया महान परमेश्वरको जन थिए, तर तिनी यस समयमा चाहिँ मूर्ख थिए। तिनी त्यस युद्धमा आफ्नो हात बढाए जुन उससँग राख्नुपर्ने सरोकार केही थिएन। 30 पदमा भनिएको छ, योशियाका सेवकले तिनको लास रथमा हालेर मगिदोबाट यरूशलेममा ल्याए र तिनको आफ्नै चिहानमा तिनलाई गाडे। त्यसपछि देशका मानिसहरूले योशियाका छोरा यहोआहाजले लिएर तिनका पिताको सट्टामा राजा अभिषेक गरे। त्यसपछि हामी देख्छौ योशियाको छोरा यहोआहाज सिंहासनमा चढ्दछन्, तर चाँडै नै पदच्युत। 31-33 पदमा भनिएको छ, तब यहोआहाज राजा भए तब तिनी 23 वर्षका थिए, र तिनले यरूशलेममा तीन महान राज्य गरे। तिनकी आमाको नाउँ यर्मियाकी छोरी हमुतल थियो। तिनी लिब्नाकी थिइन्। तिनले आफ्ना पुर्खाहरूले गरे झै परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे। तिनले यरूशलेममा शासन नगरून् भनी फारो नेकोले तिनलाई संगलाले बाँधेर हमात देशको रिब्लामा राखेर उनले यहुदालाई 100 तोडा चाँदी र 1 तोडा सुन कर तिर्न लाए। सायद तपाईँ सोच्नुहुँदो होला कि यहोआहाजले उसको पिताको धार्मिक कदमहरूमा पछ्याउनेछन्, तर उसले त्यो गरेनन्। यहोआहाज खराब राजा थिए। तिनले 3 महिना मात्र शासन गर्न पाए। मिश्रको राजालाई उसको शासन गर्ने ढंग मन पराएन। फारोले उसलाई सिंहासनबाट हटाए र उसलाई मिश्रमा ल्याए र त्यही नै मरे। त्यसपछि हामी अगाडि देख्छौ कि यहोयाकिमलाई राजा बनाइदछ। 34 पदमा भनिएको छ, 34 अनि 36 र 37 फारो नेकोले योसियाका छोरा एल्क्यालिमलाई तिनका पिताको सट्टामा राजा तुल्याए, एल्याकिमलाई तिनका पिताको सट्टामा राजा तुल्याए र तिनको नाउँ एल्याकिमबाट यहोयाकिम राखिदिए। तर उनले यहोआहाजलाई मिश्रमा लगे र राखे अनि तिनी त्यही नै मरे। जब यहोयाकिम राजा भए तब तिनी 25 वर्षका थिए र तिनले यरूशलेममा 11 वर्ष राज्य गरे। तिनकी आमाको नाउँ पदाईकी छोरी जबिदा थियो। तिनी रुमाका थिइन् अनि तिनले आफ्नो पुर्खाहरूले गरे झैं परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे। यहोयाकिम यसियाको अर्को छोरा थिए र यहोआहाजका भाइ थिए। उसले 11 वर्ष शासन गरे। तिनी पनि खराब राजा थिए। यहोआहाज खराब थिए तर यहोयाकिम झन खराब थिए। यस समयमा बाबेलको महान विशाल शक्ति पूर्वमा इफ्रातस नदीमा उदय भइरहेको थियो। बाबेल वा बेबिलोन चाहिँ अश्रुरलाई त्यस स्थानबाट हटाएर एक शक्तिशाली राष्ट्रको रूपमा खडा भइरहेको थियो, उठिरहेको थियो। मतलब बाबेलले वा बेबिलोनले अश्रुरलाई पराजित गरेका थिए र बाबेलले मिश्रलाई पनि जित्नेछ र पहिलो विश्वशक्ति बन्नेछ, जुन हामी दानियलको पुस्तकमा राम्ररी देख्नेछौ। यस समयमा हामीले यर्मियाको पुस्तक पढ्नुपर्छ, किनभने यर्मिया त्यस समय अवधिमा महान अगमवक्ता थिए। उसले इसरायलीहरूलाई परमेश्वर कहाँ फर्किआउन आह्वान गरिरहेका थिए र तिनीहरूलाई चेतावनी दिइरहेका थिए। यदि तिनीहरू परमेश्वर कहाँ फर्कन्दैनन् भने तिनीहरूलाई कैदमा लगिनेछन् र बाबेलमा पठाइनेछन्। यर्मियाको यस किसिमको अगमवाणीक वचन त्यस बेला इसरायलीहरू तिनीहरूलाई विश्वास गर्न अप्ठ्यारो देखा पर्यो, किनभने त्यस समयसम्म बाबेलको राजा नबुकदनेस्सर इसरायलीहरूको डरलाग्दो कठोर शत्रु थिएनन्। त्यसै बेला झुटा अगमवक्ताहरूले इसरायलीहरूलाई भनिरहेका थिए कि परमेश्वरले कति पनि यस्तो आपत्ति घट्न दिनुहुने छैन, किनकि यरूशलेम परमेश्वरको शहर थियो, उहाँको पवित्र मन्दिर त्यहाँ थियो, तिनीहरू चुनिएका जातिहरू थिए, उसले तिनीहरूमाथि त्यस्तो आपत्ति घट्न दिनुहुने छैन। तर मित्र, तिनीहरूले यो पत्ता लगाउनेछन् कि परमेश्वर स्वयंले तिनीहरूलाई कैदी बनाई बाबेलमा पठाउनुहुनेछ। वास्तवमा उहाँलाई त्यो मन्दिरको आवश्यक थिएन, यो चाँडै नै ध्वस्त गरिनेछन्, किनभने इसरायलीहरूले उहाँलाई कति पनि आदर गरिरहेका थिएनन्, उहाँको सेवा गरिरहेका थिएनन्। त्यसकारण एउटै विकल्प रह्यो परमेश्वरको निम्ति कि तिनीहरूलाई पनि कैदमा बन्दुवामा पठाउन। अर्को दिन हामी निरन्तर पढ्नेछौ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
कति गीत लेखे मैले मालकेको सारै दुखेको तर क्रिस्तुखेको मैले लेखिन म खोज्दै आफैलाई मेला पातहरूमा म खोज्दै आफैलाई मेला पातहरूमा त्यसैले ख्रिस्ट यीशुलाई मैले देखिन त्यसैले ख्रिस्ट यीशुलाई मैले देखिन कति गीत लेखे मैले कति कमजोर दृष्टि मेरो छिछो नसक्ने कुहिरोलाई कति कमजोर दृष्टि मेरो छिचोल्न नसक्ने कुहिरोलाई यति कमजोर शक्ति कि थाम्न नसक्ने पहिरोलाई कति गीत लेखे मैले संसारसँग नजिक हुन खोज्दा क्रिस्टदेखि म टाढा भागेछु संसारसँग नजिक हुन खोज्दा क्रिस्टदेखि म टाढा भागेछु अज्ञानता भनुया अभिमान मेरो सीमा नाघेछु कति गीत लेखे मैले दुखेको साह्रै दुखेको तर क्रिस्ट दुखेको मैले आफैलाई मेला पातहरूमा म खोज्दे आफैलाई मेला पातहरूमा त्यसैले ख्रिस्टी सुलाई मैले देखिन त्यसैले ख्रिस्टी सुलाई मैले कति गीत लेखे मैले
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार।